الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قل يا عبادي الذين أسرفوا على أنفسهم لا تقنطوا من رحمة الله، إن الله يغفر الذنوب جميعا، إنه هو الغفور الرحيم. وقال رسول الله صلى الله تعالى عليه وسلم: كل بني آدم خطاء، وخير الخطائين التوابون. أو كما قال رسول الله صلى الله تعالى عليه وسلم: صدق الله وصدق رسوله النبي الكريم. میرے شیخ، میرے پیر و مرشد عارف باللہ حضرت اقدس حضرت مولانا شاہ حکیم محمد اختر صاحب دام برکاتہم العالیہ، حضرت والا کی جو پیدائش ہے وہ پرتاپ گڑھ کے ایک گاؤں ہے، اس کا نام ہے اٹھیہ. اٹھیہ میں حضرت کی پیدائش ہے، اور حضرت والا کے گاؤں میں ادھر قریب ہی حکیم الامت مجدد ملت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمت اللہ علیہ کے ایک خلیفہ تھے، جن کا نام تھا حافظ ابو البرکات صاحب. اور یہ حکیم الامت کے وہ خلیفہ تھے کہ جن کو بیعت کرنے کی تو اجازت تھی لیکن علماء کو نہیں بلکہ عوام کو. لذا حکیم الامت تھانوی رحمت اللہ علیہ کے مجددانہ کارناموں میں سے حضرت کی جو نظر، اس پر حضرت والا نے بعض حضرات کو اجازت بیعت دی کہ وہ حضرات اصلاح کر سکتے ہیں، بیعت کر سکتے ہیں، اور ذکر کی تلقین فرما سکتے ہیں، لیکن علماء کو نہیں بلکہ عوام کو. اسی طرح میرے شیخ دامت برکاتہم نے بھی بعض حضرات کو خلافت دی، اجازت بیعت دی اسی شرط للعوام، عوام کے لیے نہ کہ علماء کے لیے. تو حافظ ابو البرکات صاحب رحمۃ اللہ علیہ حکیم الامت تھانوی رحمۃ اللہ علیہ کے خلیفہ تھے. میرے مرشد فرماتے ہیں کہ چونکہ حکیم الامت تھانوی رحمۃ اللہ علیہ کو مثنوی مولانا روم سے ایک لگاؤ تھا، اور حکیم الامت نے مثنوی پڑھی تھی حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ سے اپنے شیخ اور مرشد، اور حضرت حاجی صاحب رحمت اللہ علیہ نے جو مثنوی پڑھی تھی حافظ عبد الرزاق صاحب سے جو کہ نابینا تھے لیکن حافظ مثنوی تھے، اور انہوں نے مثنوی پڑھی تھی مفتی الہی بخش صاحب کاندھیلوی رحمت اللہ علیہ سے جو کہ خاتم مثنوی بھی کہلاتے ہیں، اور خاتم مثنوی سے مراد یہ ہے کہ مرحوم رحمت اللہ علیہ نے اپنی مثنوی کے آخر میں جو قصے کو نامکمل چھوڑا تھا اور اشارہ یہ دیا تھا کہ اللہ تعالیٰ ایک بندے کو اس کی تکمیل کے لیے مقرر فرمائیں گے، تو ہمارے اکابرین ہمارے بزرگان دین فرماتے ہیں کہ وہ تکمیل مفتی الہی بخش صاحب کاندھیلوی رحمۃ اللہ نے کی، اس لیے ان کو خاتم مثنوی بھی کہا جاتا ہے، اور میرے شیخ نے مثنوی پڑھی تھی حضرت مولانا شاہ عبد الغنی صاحب پھلپوری رحمۃ اللہ علیہ سے جو کہ حکیم الامت تھانوی رحمۃ اللہ علیہ کے بڑے خلفاء میں جن کا شمار تھا، اور حضرت پھلپوری نے حضرت تھانوی سے پڑھی تھی، لہذا یہ مثنوی کی سند ہو گئی. اور حضرت ہمیں مثنوی پڑھایا کرتے، اور حضرت نے اجازت مثنوی بھی مجھ کو عطا فرمائی ہے. تو حافظ ابو البرکات صاحب رحمت اللہ علیہ مثنوی سناتے تھے، اور حضرت فرماتے ہیں کہ بہت مست ہو کے پڑھتے تھے، اور بچوں کو قرآن پاک پڑھایا کرتے تھے وہ. تو حضرت فرماتے کہ بچے جو ہے ان سے فرمائش کرتے تھے، درخواست کرتے تھے کہ حضرت آپ مثنوی سنائیں، اور وہ بہت محبت سے اور مست ہو کر مثنوی پڑھتے تھے. حضرت فرماتے ہمیں اس وقت سمجھ نہیں آتی تھی، لیکن وہ جو ان کی آواز میں جو درد تھا، کیونکہ حقیقت میں جو صاحب کلام ہوتا ہے اس صاحب کلام کے دل میں جو اللہ تعالیٰ کی محبت کا درد ہوتا ہے وہ درد اس کی زبان پر بھی ہوتا ہے، اور گویا اس کے الفاظ کے اندر بھی وہ درد موجود ہوتا ہے. اس لیے میرے مرشد کا شعر فرماتے ہیں، ان اللہ والوں کے درد کو جو اللہ تعالیٰ اپنے اولیاء کے قلوب کو عطا فرماتے ہیں، لہذا جب وہ ممبر پر بیان کرتے ہیں تو اس بیان میں ان کی صرف الفاظ اور زبان نہیں ہوتی بلکہ اس زبان کے ساتھ ان کا دل بھی ہوتا ہے، یعنی دل کا درد بھی اس میں شامل ہوتا ہے. اسی کو فرمایا، اس طرح درد دل بھی تھا، اس طرح درد دل بھی تھا میرے بیان کے ساتھ، اس طرح درد دل بھی تھا میرے بیان کے ساتھ، جیسے کہ میرا دل بھی تھا میری زبان کے ساتھ. سبحان اللہ، کیسی تعبیر ہے. اور حضرت خود فرمایا کہ ہم پورب کے رہنے والے، جہاں پوربی زبان بولی جاتی ہے. ارے بھیا کیا کہا، تو کہاں جاوت ہو، کیا کھاوت ہو، حضرت فرماتے کہ وہ زبان بولتے تھے ہم لوگ، اور شہر کے اندر شہری جو ہے وہ ہمارا مذاق اڑاتے تھے. فرمایا ایک وقت ایسا ہے اللہ تعالیٰ نے اپنے کرم سے ایسی زبان عطا فرمائی کہ دہلی اور لکھنؤ والے اس زبان کی حلاوت اور مٹھاس پر رشک کرنے لگے. اللہ تعالیٰ نے ایسی زبان بھی عطا فرمائی. تو میرے مرشد فرماتے کہ حافظ ابو البرکات صاحب رحمت اللہ علیہ مثنوی سنایا کرتے تھے، اور اس سے حضرت فرماتے گویا کہ بچپن سے ہی مولانا روم رحمت اللہ علیہ کا تعارف ہو گیا. حضرت والا نے ایک دفعہ یوں بھی فرمایا کہ مارومی رحمت اللہ علیہ تو میرے بچپن سے میں ان کا عاشق ہوں، اور وہ میرے مرشد ہیں رہنمائی کی وجہ سے. لہذا حضرت والا جس زمانے میں پہلے حضرت نے طب پڑھی، اور میرے مرشد فرماتے کہ میرے والد نے طب پڑھائی، حکیم بنایا، وہ اس وجہ سے فرمایا کہ میں نے اپنے ابا سے کہا بھی تھا کہ ابا مجھے عالم بننا ہے. فرمایا پہلے میں تجھے طب پڑھاؤں گا، ताकि तेरे पेट का इंतजाम हो जाए, फिर तू आलिम बनना, ताकि मांगे नहीं, सवाल न कर। दादा हजरत फरमाते कि पहले मैंने तिब पढ़ी, फिर उसके बाद मौलवियाना पढ़ा अपने शेख के मदरसे में, हजरत मौलाना शाह अब्दुल गनी साहब फुलपुरी रहमतुल्लाह अलैह के मदरसे के अंदर, आजमगढ़ सिरा फूलपुर के अंदर। तो मेरे मुर्शिद फरमाते हैं कि बचपन से मारूमी रहमतुल्लाह अलैह का शौक, और उसी जमाने में फिर तिब के जमाने में हजरत हकीम मोहम्मद थानवी रहमतुल्लाह अलैह का एक वास पढ़ा जिसका नाम है राहतुल कुलूब, यानी दिलों की राहत, दिलों का चैन और दिलों का सुकून, उस वाज का नाम है। उस वाज के अंदर हकीम मोहम्मद थानवी रहमतुल्लाह अलैह ने इस बात की तरगीब दी कि अपने सर पर किसी को बड़ा रखो, नसीहत फरमाई कि किसी के हाथ में हाथ दो और अपने सर पर कोई बड़ा रखो जिससे अल्लाह ताला की मोहब्बत के रास्ते में रहनुमाई लेते रहो, उसको अपना रहबर बनाओ, क्योंकि बगैर रहबर के और बगैर अल्लाह वालों के अल्लाह ताला के रास्ते में जो कदम रखता है, बाबा फरीदुद्दीन अत्तार रहमतुल्लाह अलैह फरमाते हैं, बे रफीक हर के शुद्ध दर राह इश्क, बगैर रफीक के और बगैर अल्लाह वालों के अल्लाह ताला की मोहब्बत के रास्ते में जो कदम रखता है, फरमाते हैं कि उम्र बुगजश्त उसकी जिंदगी गुजर जाती है, ऊ ना शुद्ध आगा इश्क, मोहब्बत तो बड़ी चीज है, मोहब्बत के नाम से भी जालिम वाकिफ नहीं होता। तो हजरत फरमाते हैं कि मैंने हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह की जब इस नसीहत को पढ़ा तो हकीम उल उम्मत को खत भी लिखा। उस वक्त हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह हयात थे, लेकिन मेरे शेख ने जियारत नहीं की उनकी। तो हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह को खत लिखा, बैत की दरख्वास्त की। तो हजरत फरमाते वो जमाना हकीम उल उम्मत की बीमारी का जमाना था, लादा नासाजी तबाह की वजह से हजरत के भतीजे मौलाना शब्बीर अली साहब रहमतुल्लाह अलैह ने खत का जवाब लिखा और फरमाया कि हजरत की बीमारी की वजह से अब हजरत से इस्लाह मुश्किल है, लादा आप हजरत के किसी खलीफा से ताल्लुक कर लें। उसके बाद मेरे शेख हजरत मौलाना शाह अब्दुल गनी साहब फुलपुरी रहमतुल्लाह अलैह से ताल्लुक हुआ, और हजरत फरमाते कि हजरत का तारुफ जो हुआ वो ऐसे कि हजरत का एक रिश्तेदार हमारे तिब्बिया कॉलेज इलाहाबाद में पढ़ता था, वो हमारा हम जमात और साथी था, फरमा उसके जरिए से हजरत से तारुफ हुआ। और वो जो रिश्तेदार था हजरत फुलपुरी रहमतुल्लाह अलैह की आशिकाना इबादत के अहवाल सुनाता था, फरमाते वहीं पर हजरत से तारुफ हुआ हजरत मौलाना शाह अब्दुल गनी साहब फुलपुरी नवर अल्लाह उमर कदऊ का, बस वही तारुफ जरिया बना मुलाकात का। और हजरत फरमाते कि जो मैंने सुना था उससे बढ़कर पाया कि 70 बरस की उम्र में भी हजरत का मामूल था रात 3 बजे उठते थे और अपनी बंदगी का आगाज मारूमी रहमतुल्लाह अलैह के गोया इस शेर से होता था कि इश्क मन पैदा व दिल भर नापदीद। मारूमी फरमाते हैं कि इश्क मन पैदा व दिल भर नापदीद, कि मेरा इश्क तो जाहिर नजर आता है, पैदा के माने जाहिर के हैं, लेकिन जिस महबूब की मोहब्बत में मैं सब ये इबादत कर रहा हूं रात के 3 बजे उठा हूं, वो जो मेरा दिलबर है सुभान अल्लाह, वो दिलबर, दिलों पर के माने दिलों को खींचने वाला, लगा इन माशुकाने मजाजी को दिलबर कहना कि जबकि आलम यह है कि एक वक्त है कि तबीयत का मैलान इनकी तरफ है, लेकिन एक वक्त आएगा कि तबीयत इनकी तरफ से मुकद्दर हो जाएगी, इनके बुढ़ापे को देखकर फिर ये शेर पड़ता हुआ वहां से भागेगा कि मीर का माशूक जब बुढ़ा हुआ, मीर का माशूक जब बुढ़ा हुआ और मीर की माशूका जब बुढ़ी हुई, भाग निकले मीर बुढ़े हुस्न से। यह आलम होगा कि नहीं? उसके काले बाल सफेद, आंखों से कीचड़, पौने 12 नंबर का चश्मा लगेगा, गाल पिचक जाएंगे और मुंह से पायरिया की बू आएगी, वो होंठों की नजाकत वो सब खत्म हो जाएगी, गर्दन में राशा, कमर झुक गई, खमीदा कमर हो गई, हाथ पांव में झुर्रियां, चेहरे पर झुर्रियां, क्या आलम होगा। ढूंढता है मीर अब उनके लबों की सुर्खियां, ढूंढता है मीर अब शेर क्या पड़ेगा, ढूंढता है मीर अब उनके लबों की सुर्खियां, पर नजर आई चेहरे पे फकत उनके झुर्रियां। अब सुर्खियां कदम, अब झुर्रियां नजर आ रही हैं, यह आलम। तो जो जालिम तबीयत का आशिक होगा, अपनी तबीयत कमीनेपन और गैर शरीफाना तबीयत की वजह से जो इन लैलाओं पर मरने वाला होगा, एक वक्त आएगा कि उसको पछताना पड़ेगा और वहां से भागना पड़ेगा। और ये जो भागना होगा गैर शरीफाना होगा। और एक भागना शरीफाना भी है, वो शरीफाना भागना क्या है कि जब कोई हसीना या हसीन नजर आए और उस वक्त तबीयत का मैलान उसकी तरफ हो, तबीयत का मैलान उसकी तरफ हो और वो खींचे, लेकिन उस वक्त वो अल्लाह ताला की दीदार खुशी की खातिर से अपने इस तबीयत के मैलान और तकाजे पर अमल न करते हुए नजर बचाकर वहां से भागे, तो ये भागना भी है, लेकिन ये भागना शरीफाना है, ये शरीफाना फिरार है। और वो फिरार गैर शरीफाना यानी लईमाना, लईम कहते हैं कमीने को, गैर शरीफाना भागना है। और इस शरीफाना भागने पर अल्लाह ताला की तरफ से अज्र मिलेगा, और इस कमीनेपन पर जिल्लत और रुस्वाए जूते के अलावा कुछ नहीं मिलेगा। इसलिए फरमाया दिल पर नापदीद, मेरा जो महबूब है यानी मेरा जो अल्लाह है, जो सारे आलम के हुस्न को, जमाल का खालिक और हसीनों को नमक देने वाला है, दिल पर तो वो है। इसलिए मारूमी रहमतुल्लाह अलैह ने उसको अल्लाह ताला का नाम दिल पर रखा कि इश्क मन पैदा व दिल पर नापदीद, कि मेरा इश्क तो जाहिर है कि नजर आता है, कि मैं रात को उठता हूं, कि मैं दाढ़ी रखता हूं, कि मैं नमाज पढ़ता हूं, कि मैं जिक्र और तिलावत करता हूं, मैं हज उमरा करता हूं, अल्लाह ताला की मोहब्बत और रिजा और खुशी के आमाल करता हूं, लेकिन जिस महबूब की खातिर से करता हूं मेरा वो महबूब दिखाई नहीं देता। इसलिए फरमाते हैं दर्द आलम ही चुनी दिलबर के दी, ऐ दुनिया वालों नजर बताओ दोनों आलम में तुमने कोई ऐसा महबूब देखा कि बगैर देखे जिस पर फिदा हो रहे। यही वो ईमान बिल गैब है जो ईमान बिल शहादा से अफजल है, यानी बगैर देखे ईमान लाना, देखा नहीं है। यह ईमान ईमान बिल गैब है और यह ईमान बिल शहादा यानी देखकर ईमान लाने से अफजल है बगैर देखे। तो मां रूमी रहमतुल्लाह अलैह के इस शेर का मेरे शेख और मातम मिज़दाक में अपने शेख हजरत मौलाना शाह अब्दुल गनी साहब फुलपुरी रहमतुल्लाह अलैह को देखा। हजरत ने अपनी जिंदगी के तकरीबन 17 बरस हजरत फुलपुरी रहमतुल्लाह अलैह की सोबत में गुजारे, शब रोज, दिन और रात, लैलो नहार जिंदगी के अय्याम गुजारे हजरत फूलपुर रहमतुल्लाह अलैह की खिदमत में। और हजरत फरमाते कि बस मेरे शेख का यह आलम होता था कि इबादत रात 3 बजे इबादत शुरू करते थे, सुबह 11 बजे तक 8 घंटा इबादत, فرمایا یہی تو وہ چیز تھی کہ رشتے دار نے کہا کہ عاشقانہ عبادت، میرے مرشد فرماتے کہ میں نے ایسی عاشقانہ عبادت کرتے ہوئے کسی کو نہیں دیکھا. قرآن پاک کی تلاوت فرماتے تھے، ہر 10-20 رکعت کے بعد، ہر 10-20 آیتوں کے بعد نعرہ لگاتے تھے اللہ، فرماتے اللہ کہہ کے جو نعرہ مارتے تھے ایسا لگتا تھا کہ مسجد ہل رہی ہے، دل ہل جاتا تھا. اور فرماتے کہ ایک مرتبہ حضرت نعرہ لگاتے لگاتے، حضرت قرآن پاک پڑھتے پڑھتے آنکھوں میں آنسو آئے، آسمان کی طرف نگاہ اٹھائی اور روتے ہوئے اللہ تعالی سے عرض کرنے لگے کہ آ جا میری آنکھوں میں، سما جا میرے دل میں. ایسے عاشقانہ عبادت، اور ہر 2 رکعت کے بعد ہر نماز جو تہجد پڑھتے تھے، میرے شیخ فرماتے ہیں سجدے میں بہت روتے تھے، اور ہر 2 رکعت کے بعد جگہ بدل لیتے تھے. تو میں ایسی عاشقانہ عبادت، مناجات مقبول پوری روزانہ پڑھتے تھے، قصیدہ بردا پورا روزانہ، قصیدہ بردا پورا، مناجات مقبول پوری، جو کہ ہفتے بھر میں جس کی تقسیم ہے 12 تسبیح. حضرت فرماتے بس عبادت کیا فرماتے تھے، ایسا کہ جیسے کوئی بھوکا آ، جیسے کوئی بھوکا جو ہے وہ مزیدار اور لذیذ بریانی پر ٹوٹا ہوا ہو، ایسی عبادت. اور حضرت فرماتے کہ بس مجھے بس شیخ کا، اور حضرت فرماتے حضرت پھلپوری ناشتہ نہیں کرتے تھے، اور فرماتے میرے شیخ، میری جوانی کا زمانہ تھا لیکن میرا ناشتہ یہ تھا کہ حضرت کی آہیں سنو، حضرت کے آنسو، حضرت کی آہیں، وہ آہو فغاں، وہ فرماتے وہ مست رکھتی تھی، اور میں دور بیٹھ کر دیکھا کرتا تھا بس چپکے چپکے. فرمایا یہ میری غذا تھی. تو ماں رومی رحمت اللہ علیہ سے، ماں رومی رحمت اللہ علیہ کی مثنوی حضرت پھلپوری رحمت اللہ علیہ حضرت فرماتے کے پڑھائے کرتے تھے، اور ماں رومی رحمت اللہ علیہ کی مثنوی کے 28,500 اشعار یہ حقیقت میں ان کے شیخ کا درد دل ہے. یعنی ماں رومی رحمت اللہ علیہ کے شیخ شمس الدین تبریزی، یہ ان کا درد دل ہے. میرے مرشد نے فرمایا کہ شیخ شمس الدین تبریزی رحمت اللہ علیہ نے اللہ تعالیٰ سے دعا مانگی کہ اللہ کوئی سینہ ایسا عطا فرما کہ آپ نے اپنی محبت کا جو راز میرے سینے کو عطا فرمایا، میں اس راز محبت کو اس کے اندر منتقل کر دوں. لہذا میرے مرشد فرماتے کہ شیخ شمس الدین تبریزی رحمت اللہ علیہ کو بس دل میں یہ دائیہ پیدا ہوا، یہ خیال آیا کہ جائے پونیا کو. لہذا پونیا شیخ شمس الدین تبریزی رحمت اللہ علیہ پونیا تشریف لے گئے. وہاں پر برنج فروشوں کی ایک سرائے تھی، برنج فارسی میں چاول کو کہتے ہیں، تو ان کی ایک سرائے تھی جہاں پر عمائدین شہر، علماء، مشائخ وہ تشریف لایا کرتے تھے، اور علمی اور روحانی مجلسیں ہوتی تھی وہاں پر. اس میں ماں رومی رحمت اللہ علیہ بھی آتے تھے. ماں رومی رحمت اللہ علیہ جو کہ شاہ خارزم کے نواسے تھے، ابو بکر صدیق رضی اللہ تعالیٰ کی اولاد میں سے، 500 علماء ان کے شاگرد تھے، اور شہر میں ان کی بڑی عزت. وہ بھی آئے کے بیٹھا کرتے تھے اس برن فروشوں کی سرائے کے اندر. تو شیخ شمس الدین تبریزی رحمت اللہ علیہ جب آئے، اور پہلی مرتبہ ماں رومی رحمت اللہ علیہ جب ان کو دیکھا، تو میرے مرشد فرماتے کہ بس مناسبت تو وہ ہوتی ہے جو پہلی نظر میں ہو جاتی ہے. یعنی مناسبت وہ ہے کہ دل سے گویا دل کا مل جانا. فرمایا وہ پہلی نظر میں ہوتی ہے، پہلی ملاقات میں معلوم ہوتا ہے کہ ہاں صاحب ان سے تو ایسا لگتا ہے کہ پرانی جان پہچان ہے. اور ہمارے بزرگوں نے یہ بات فرمائی ہے کہ شیخ کے انتخاب کے اندر مناسبت کو ضرور دیکھیں, یہ لازمی ہے. اور اس کی علامت یہ ہے کہ اس کے پاس بیٹھنے سے, اس کی صحبت میں آنے جانے سے قلب کو گویا خوشی ملے, یہاں تک کہ اس کی گفتگو نہیں بلکہ اس کی خاموشی بھی نفع بخش ہو, یعنی اس کی خاموشی سے بھی فائدہ پہنچے, اس کا ہنسنا, اس کا رونا, اس کا بولنا, اس کا خاموش رہنا, ایک ایک چیز اچھی معلوم ہو گیا. یہ علامت ہے مناسبت کی. اور کمال مناسبت یہ ہے کہ اس کی ڈانٹ بھی اچھی لگے, اس کا غصہ بھی اچھا لگے. گویا کہ شاعر کہتا ہے ان کو آتا ہے میرے پیار پہ غصہ اور مجھے ان کے غصے پہ پیار آتا ہے. ان کو آتا ہے میرے پیار پہ غصہ اور مجھے ان کے غصے پہ پیار آتا ہے. مناسبت کی بات کچھ اور. لہذا مارونی رحمت اللہ علیہ نے پھر ایک دن ان سے عرض کیا, شیخ شمس الدین تبریزی رحمت اللہ علیہ سے, کہ شیخ دریا کے کنارے پیاسا کھڑا ہو, دریا کے کنارے پیاسا کھڑا ہو اور پانی سے محروم ہو, اور جامع الفت لیے ساقی موجود ہو اور طالب اس جامع الفت سے محروم رہے, شراب محبت الہیہ سے محروم رہے. اس نے عرض کیا کہ اے ساقی, میرا یہ ذوق نہیں ہے کہ اکیلے اکیلے پیوں اور اپنے ساتھی کو نہ پلاؤں, لہذا آپ اللہ تعالی کی محبت کی جو شراب اللہ تعالی نے آپ کو عطا فرمائیے, اس میں سے کچھ حصہ مجھے بھی عطا فرمائیے. شمع از گلستہ با ما بگو, کہ وہ جو اللہ تعالی نے اپنی محبت کا گلستان, گلستان محبت الہیہ آپ کو عطا فرمایا ہے, ذرا اس میں سے کوئی راز میرے کان میں بھی ڈال دیجیے. سبحان اللہ, با ما بگو, ذرا کچھ ہمارے بھی کان میں اس کو, اس کا کوئی ایک راز ڈال دیجئے. اور جو قطر, جو شراب محبت الہیہ آپ کے پاس ہے, اس کا ایک قطرہ ہمیں بھی ٹپکا دیجئے, ہمارے منہ میں بھی ٹپکا دیجئے. تو شیخ شمس الدین تبریدی رحمت اللہ علیہ نے فرمایا, ارے بھائی بات یہ ہے کہ ہم, تم جیسا گمان مجھ سے کرو, میں ایسے نہیں ہے, میں تو کچھ بھی نہیں ہوں. تمہار رومی رحمت اللہ علیہ نے عرض کیا کہ اگر کوئی شرابی شراب پی کر اپنے منہ کی بو کو چھپا لے, گر بوئے میرا مکنو کنت, گر کسے بوئے میرا مکنو کنت, اگر کوئی شخص شراب پی کر اس کی بو کو چھپا بھی لے, تو چشمے مست خیشتن راچو کنت, تو ظالم اپنی مست آنکھوں کو لے کر کہاں جائے گا, اس کی آنکھوں کی مستی بتا دے گی کہ یہ اللہ تعالی کی محبت کی شراب پیے گئے. اس لیے اگرچہ آپ اپنی زبان سے یہ فرمائیں کہ میں کچھ بھی نہیں ہوں, لیکن آپ کی آنکھوں میں اللہ تعالی کی محبت کے جلوے نظر آتے ہیں, اور آپ کی صحبتوں سے آپ کے دل میں جو تجلیات الہیہ ہیں, آپ کی صحبتیں سے وہ تجلیات الہیہ کا عکس میرے دل پر پڑتا ہے. اس سے معلوم ہوتا ہے اگرچہ آپ اپنے اس بات کو چھپا رہے ہیں, لیکن کیسے آپ, یہ کیسے چھپ سکے گا, خاک چھپائے گی کس طرح لہو کے دریا, ایک قطرہ اگر ہوتا تو وہ چھپ بھی جاتا. میرے مرشد کا شعر ہے, एक कतरा अगर होता तो वो छुप भी जाता, खाक किस तरह छुपाएगी लहू का दरिया। कि जो शख्स अल्लाह ताला की मोहब्बत के रास्ते में अपनी तमन्नाओं का खून, हराम तमन्नाओं का खून ऐसे करे कि दरिया का दरिया खून बहा दे, उसके इस दरिया खून मोहब्बत को कैसे मट्टी पाट करेंगे, हासिदीन उसके चिराग को कैसे बुझाएंगे कि जिसके चिराग को अल्लाह ताला रोशन फरमा दे, जिसके दिल को अल्लाह ताला अपनी मोहब्बत का दर्द अता फरमाए, उसे मोतरजीन और दुश्मन उस राज को कैसे बुझा सकते हैं, उस चिराग को कैसे बुझा सकते हैं, उस राज को कैसे छुपा सकते हैं। लज़ा मारूमी रहमतुल्लाह अलैह अपने शेख की सोबत में रहे, उनकी सोबत से वो जो अल्लाह की मोहब्बत का वो जो दर्द मुंतकिल हुआ, फिर उस पर मौलाना ने उस दर्द को मौलाना ने 28,500 अशार की शक्ल में उम्मत के सामने मसनवी मौलाना रूम के नाम से मुतारिफ हुआ वो दर्द मोहब्बत। उसमें वहां रूमी रहमतुल्लाह अलैह मेरे शेख का खुद चूंकि मसनवी से जौक, दादा अजीब अजीब उसमें किस्से सुनाया करते हैं। वहां रूमी रहमतुल्लाह ने किस्सा नकल किया, एक बात समझाई, फरमाते एक बाज था, वो बाजे शाही, उसको बाजे शाही भी बोलते हैं और बाजे सुल्तान भी बोलते हैं, और उस हर बाज बाजे शाही नहीं होता, हर बाज बाजे सुल्तान नहीं होता। बेटा आगे बैठ जाओ, अभी तो जवानी का जमाना है ना, कमर से काम लेना है अभी। क्योंकि शादी के बाद कमर का जोर लगेगा। हर बाज बाजे शाही नहीं होता, हर बाज बाजे सुल्तान नहीं होता। बाजे शाही और बाजे सुल्तान उस बाज को कहते हैं कि जो बादशाह की कलाई पर बैठता है। और आप बताइए, फैसला आप कीजिए, क्या हर बाज बादशाह की कलाई पर बैठेगा? बादशाह हर बाज को नहीं बिठाएगा, लेकिन जिस बाज को बिठाएगा वो बाज कैसा होगा? लगा ऐसे एक बाजशाही वो उड़ा और उड़कर एक बुढ़िया के घर पर, कम रसीदा बुढ़िया के घर पर, एक बहुत बुढ़िया उसके घर में जा घुसा। उस बुढ़िया ने उस बाज को पकड़ा, उसने देखा कि इतने बड़े बड़े बाल, इतने बड़े बड़े नाखून, वो जो बाज होता है बड़े बड़े बाल होते हैं उसके पर और नाखून, बड़े बड़े नाखून वो पर उसके परवास के लिए होते हैं और नाखूनों से वो शिकार करता है, शेर का शिकार। लादा उस बुढ़िया ने उसको कहा, अरे मियां ये क्या हुलिया बना रखा है तूने? इतने बड़े बड़े बाल और इतने बड़े बड़े नाखून, ये हुलिया अच्छा नहीं है, जरा अप टू डेट रहा करो। ये देखो कैसा, जरा तमीज से रहो, सलीके से रहो, इतने बड़े बड़े नाखून ये तो अच्छी बात नहीं है, इतने बड़े बड़े बाल तो अच्छी बात नहीं है, ये कैसे रहते हो? उसको मलामत किया। वो जो बाज था उस बुढ़िया की मलामत से मुतासिर हो गया, तो उस बाज ने कहा अच्छा मैं क्या करूं? उसने कहा ये करो, नाखून जरा सेटिंग करवाओ, अपने परों को काटो। लहजा उस बाज ने उस बुढ़िया की बातों में आकर नाखून कटवा लिए और पर कटवा लिए। मेरे मुर्शिद दावत बरकातुम फरमाते हैं यही तो उसकी खूबसूरती है, उस बाज की खूबसूरती और जमाल यही उसके पर और बाल, और यही तो उसके नाखून है। हजरत वाला दावत बरकातुम फरमाते हैं इसी तरह से जब कोई मुसलमान किसी अल्लाह वाले की सोहबत में जाता है, किसी शेख से राता करता है और शेख की सोहबतों से उसके कल्ब में जिक्र से, तिलावत से और सोहबत शेख से, सुन्नत पर अमल करने से उसके कल्ब नूर आता है। उस नूर का नतीजा यह है कि अब उसके अंदर एक अज्म, अजाइम और हौसले उसके बुलंद होते हैं, जिसका नतीजा यह निकलता है कि वो शरीयत और सुन्नत पर अमल का जौक पैदा होता है उसके अंदर। क्या मैं एक मुट्ठी दाढ़ी रखूं, अपनी शलवार टखनों से ऊपर करूं, टोपी का अहतमाम, बाजार जाएगा नजर नीची करके, ना महरम रिश्तेदार कोई आ गई, ना महरम रिश्तेदार नहीं, अब वो नजर नीची करके गुजर गया, कहा आओ वीडियो बनवा लो, कहा नहीं भाई ये अल्लाह ताला की नाराजगी है, तस्वीर खिंचवा लो नाराजगी है, पुरानी तस्वीर फाड़ रहा है। जितने सोशल नेटवर्किंग की वेबसाइट पर अपने अकाउंट बनाए थे सब डिलीट कर रहा है। अब उसको बोलते हैं अरे मियां ये क्या हो गया तुमको, आओ अंदर आओ, ये तो सब तुम्हारी बहनें हैं, ये खालाजाद, ये चचाजाद, ये मामूजाद, ये फूफीजाद, ये तो सब तुम्हारी बहनें हैं। और ये जो तुम्हारी भाभी है, भाभी तो मां की तरह होती है, और रही साली वो तो है ही आधी घरवाली, कैसे कैसे नाम रखे। इनसे पर्दे की जरूरत नहीं है, आओ शादी है, मंगनी है, ग्रुप फोटो बनवाओ, ग्रुप फोटो, ताकि यादगार रहेगी। और शादी में जाओगे, अरे ये क्या कुर्ते सलवार में शादी में, जरा पैंट शर्ट पहनो, जरा टाई लगाओ, और जरा ये क्या टोपी हर वक्त बस पहने रहते हो सर पर, जरा कुछ हेयर स्टाइल, जरा इंसानों जैसा हुलिया बनाओ। इस तरह की बातें अब उस शख्स के साथ शुरू करते हैं, और वो जो पहले हराम गुफ्तगू रिश्तेदारियों के साथ टेलीफोन पर, इंटरनेट पर बदमाशी, रातों को घर से देर से आना, दुनिया जहान की बुराइयों में मुबतला, मां बाप से बदतमीजी, लेकिन अब सोहबतों से वो तमीज अखलाक के दायरे की तरफ आता है, नमाजों की पाबंदी। अब कहते हैं पता नहीं हमारे बेटे को क्या हो गया, किस मुल्ला का साया पड़ गया इस पर। कहते थे उसको क्या हो गया, अब वो बेचारा अपने गुनाहों पर रोता है, कहते ये तो बेचारा देखो रोता रहता है, रोता पहले भी था क्योंकि उसकी माशूका किसी और के साथ भाग गई, उस वक्त भी रोया था। लेकिन वो बता नहीं सकता ना किसी को कि उसके आंसू लैला के लिए भी निकले थे, लेकिन मेरे मुर्शिद फरमाते हैं आ वो आंसू गधे के पेशाब से बदतर थे। और जो मौला की मोहब्बत में आंसू होते हैं, अल्लाह ताला उन आंसू की इतनी कदर फरमाते हैं कि शहीद के खून के बराबर वजन किए जाएंगे। क्या फर्क है इन आंसू का। वही औरत जो बेपर्दा घूमे, अरे बड़ी एडवांस है, हया बाख्ता, बेशर्मी, बेहयाई से घूमे, खुले बाल, नंगे सर, बहुत ही एडवांस है। यानी बेशर्मी का नाम एडवांस रख दिया, बेहयाई का नाम मॉडर्न रख दिया, और जो बुरका दुपट्टा सर पर बुरका पर्दा करे, ये देखो मुल्लानी बन गई। मेरे प्यारे दोस्तों, जिस तरह से बाज की खूबसूरती उसके बाल और पर है और नाखून है, ए मियां, ए बुद्धू, शादी हो गई क्या, तो जालिम अगर वो नहीं सोने देती तो यहां क्यों सोता है। अगर सोया ना तो नस्वार खिलाऊंगा, यहां किसी ना किसी के पास जरूर होगा। इश्ते तमाकी इश्ते, सोया ना तो एक घूसा मारूंगा। तो जिस तरह से मेरे प्यारे दोस्तों उस बास की खूबसूरती और रौनक और जमाल और वकार उसके बाल और पर और नाखून है। याद रखिएगा, मुसलमान की खूबसूरती, एक दीनदार की खूबसूरती उसका शरीयत और सुन्नत पर अमल करना है। अगर मुसलमान के अंदर से शरीयत और सुन्नत हटा दिया फिर क्या बचा? दाढ़ी ये ना रखे, नमाज ये ना पढ़े, जकात ये ना दे, हज ये ना करे, कुरान पाक की तिलावत ये ना करे, नजर ये ना बचाए, शराब ये पिए, वैलेंटाइन डे मनाए, न्यू ईयर मनाए, ये क्या मुसलमान है क्या? ये सिर्फ अब्दुल्ला नाम रखने से तो मुसलमान नहीं होता ना। अब्दुल्ला के घर में अब्दुल रहमान पैदा हो गया तो क्या ये मुसलमान है? और मुसलमानी कर दी उसकी और खाल किसी जमात के हवाले कर दी कि खाल फला जमात को जाएगी, क्योंकि कुर्बानी की खाले भी उनको चाहिए होते, लादा ये खाल भी उसको दो। तो मेरे प्यारे दोस्तों, क्या मुसलमान यही है? मेरे मुर्शिद ने एक अजीब वाकया सुनाया। फरमाते कि एक जमाना था, आजकल जैसे जिस्म पर टैटू बनवाते ना, मुख्तलिफ किस्म के टैटू वगैरह तस्वीरें, उस जमाने में भी था, उसको कहते गोंदना। तो एक आदमी गया, ऐसे ही गोंदने वाले के पास, याद रखिएगा हराम और गुनाह है। तस्वीर का खिंचवाना खींचना हराम, देखना भी हराम, वीडियो बनाना बनवाना देखना भी हराम, चाहे किसी मौलवी की क्यों ना हो। लेकिन मार इन अल्लाह वालों को देखे कि हमारी इन पसंदीदा मरगूबात से अल्लाह की मोहब्बत सिखाते, समझाने के लिए। तो वो शख्स गया एक गोंदने वाले के पास और जाकर उसने सीना ताना। उसने कहा शेर हूं, शेर आलम, शेर हूं आलम शेर, और शेर जमान हूं, शेर हूं शेर का बच्चा हूं, मैं शेर, मेरा बाप शेर, मेरा दादा शेर, अलबत्ता चूहे से डर लगता है। क्या उसने भाई इतनी तकरीर करो, क्या चाहते क्या हो? मैं चाहता यह हूं कि मेरी कमर पर शेर बना। अच्छा भाई तशरीफ रखिए जनाब, कमीज उतारिए। उसने कमीज उतारी, बॉडी बिल्डिंग क्लब पर जाने वाला, उसने उसने बिठाया, कहा थोड़ा सा आगे होके बैठो। उसने ऐसे सुई, अब वो जो गोंदते थे सुई लगाई आग में, उसको किया गरम, और गरम करके उसकी कमर में सुई। क्या कर रहा है? उसने कहा शेर खान, शेर आलम, शेर की दुम बना रहा हूं। उसने कहा भाई रहने दे, तुम हिलानी थोड़ी है। उसने कहा अच्छा, सुई गरम की, सुई गरम के लगा सुई, अब क्या कर रहा है? उसने कहा शेर के कान बना रहा हूं। तो कान रहने दे, कौन सा इसने सुनना है? अच्छा कहा अच्छा बैठो भाई, सुई गरम की, गरम के लगा सुई, अब क्या कर रहा है? हाथ पांव बना रहा हूं। अरे भाई दौड़ना थोड़ी है, रहने दे हाथ पांव। कहा अच्छा बैठो, फिर सुई गरम की लगाई सुई, अब क्या कर रहा है? उसने कहा कमर बना रहा हूं। भाई सवारी थोड़ी करनी है, रहने दे कमर। उसने सुई रखी, एक झांपड़ लगाया, उल्लू कहीं का बनता शेर है, उल्लू बल्कि शाहे चकद है, उल्लुओं का बादशाह है। उसने कहा ऐसा शेर, मारूमी फरमाते आह, मेरे मुर्शिद ने समझाया, ऐसा शेर जिसकी दुम नहीं, जिसके कान नहीं, जिसके हाथ पांव नहीं, जिसकी कमर नहीं, ऐसा शेर तो खुदा ने बनाया, तू कहां से बनवाने आया? तो मेरे प्यारे दोस्तों, नमाज नहीं, रोजा नहीं, जिक्र नहीं, तिलावत नहीं, हज नहीं, शरई पर्दा नहीं, दाढ़ी नहीं, शलवार टखनों से ऊपर नहीं, औरतों का बुरका नहीं, मां बाप की खिदमत नहीं, अदब नहीं, बड़ों के अदब नहीं, सलीका नहीं, अखलाक नहीं, फिर क्या दीन बचा? कुछ बचा दीन में? सब तो निकाल दिया। हाँ जी, मेरा नाम अब्दुल्ला है, मेरे अब्बा ने बचपन में स्पेशल किस्म की मुसलमानी करवाई थी, इसलिए मैं मुसलमान हूं। और मेरा निकाह मौली साहब पढ़ाएंगे, मैं मर जाऊंगा, मौली साहब मेरा जनाजा पढ़ाएंगे, मुसलमानों के कब्रिस्तान में दफन हो जाऊंगा, और बस चूंकि मुसलमान हूं डायरेक्ट फ्लाइट से जन्नत में जाऊंगा। तो भाई सुन्नत हटा दो, शरीयत हटा दी, मुल्ला नहीं चाहिए, मुल्ला, मुल्लाओं से दूर, फिर शरीयत सुन्नत क्या बची? कुछ बचा? सब कुछ तो हटा दिया। ना हुलिये से पता चले, ना गुफ्तगू से पता चले, ना अंदाज से पता चले। हाँ पता चलता है हमारे मुसलमान होने का जब हम मुहर्रम में हलीम खाते हैं और रबीउल अव्वल में बिजली चुरा के झंडियां लगाते हैं। या रमजान में टोपी सर पर रखकर मस्जिद में आकर मुल्ला पर एहसान करते हैं। या जब कोई मुसीबत आती है तो काला बकरा ज़िबा करते हैं, तब पता चलता है मुसलमान है, वरना कहां से? ना हमारी शादी ब्याह से पता चले, ना हमारी फौदी गमी से पता चले, ना हमारे दिनों रात से पता चले, ना हमारे मुआमलात से, ना हमारी तिजारत से, ना हमारी मुलाजमत से, किसी चीज से पता ना चले, फिर क्या बचा? फिर क्या? शरीयत का कोई मसला नहीं, कोई अमल नहीं, फिर क्या बचा? भाई जब बास के बाल और नाखून ही काट रही है तो फिर बास क्या बचा? अब मुसलमान ना दाढ़ी रखे, न शलवार टखने से ऊपर रखे, न सुन्नत पर अमल करे, न दीन सीखे, न मस्जिद में जाए, तो फिर क्या बचा? कुछ भी नहीं बचा ना, फिर कहां से बाज है? लादा जरूरत है उस बाज ने फिर क्या किया? मेरे मुर्शिद फरमाते हैं कि वो बाज अपनी हिस हरकत पर नाला था, क्योंकि हम लोग ये समझते हैं हमारे पास माल ज्यादा होगा बड़े मजे आएंगे, एक से एक गाड़ी होगी, एयर कंडीशन होगा, कालीन होगा, खाएंगे पिएंगे, कभी वहां खाने जाएंगे, कभी वहां खाने जाएंगे, शानदार घड़ी, शानदार चश्मा, शानदार लिबास, लेटेस्ट मोबाइल, कमर टेढ़ी कर करके ऐसे बात करेंगे, ऐसे स्टाइल है ना जी। तो अरे हमारी इज्जत होगी, हमारा वकार होगा, हमारी पर्सनैलिटी होगी, हमारी शख्सियत होगी। लिहाजा शख्सियतों को देखना हो ना तो कभी शादी हॉल में जाना, जब सब तैयार होकर खड़े होते, चार आदमी तैयार होकर खड़े होंगे ना, चार हो गए, दाढ़ी तो नहीं, चारों ही देखे ऐसा लग रहा फैशन शो में चारों खड़े हुए। और उसी तरह से सिगरेट पीने को बड़ा कमाल समझते हैं, स्टाइल होता ना, क्यों हीरो है, हीरो सिगरेट पीने बड़ा कमाल है। क्योंकि हीरो को देखते ना, हीरोइन भी होती है उनके पास, लेकिन अगर हीरो देखने ना तो जाके पुलों के नीचे भी देख लेना, सौराव गोड के पुल के भी नीचे भी देख लेना, हीरो बैठे हुए होंगे और हर जगह मिलेंगे वो हीरो, सही है ना भाई? उन हीरो को भी देख ले, गोया के अंजाम भी देख ले, फिल्में, इश्तिहारात और टीवी पर और अखबारों में तो बड़े बड़े हीरो के जी सिगरेट पी रहे, K2 सिगरेट पी रहे, और हीरोइन जो है हॉलीवुड की पकड़ी हुई है, ऐसे सब सिगरेट पीने वालों को मिल जाती तो क्या बात था? ये सब बेवकूफ बनाने के तरीके है ना भाई, कि सिगरेट पियो हीरोइन मिलेगी। हाँ वाकई हीरोइन मिलती है, फिर आखिर में वो ऐसे पागलों की तरह से सारे हीरो जो है वो पुलों के नीचे बैठे हुए होते हैं। ملا کچھ بھی نہیں. حقیقت کو دیکھیں, ہر چیز کی کشش تو ہے, اسے انکار نہیں ہے. اس لیے شریعت نے اس ذوق کو منع نہیں کیا کہ اگر آپ نے کسی کا مال اچھا دیکھا, کسی کی اچھی دی, تو یہ منع نہیں کیا. بلکہ اس ذوق کے لیے شریعت کی ایک تعلیم ہے کہ دیکھو کسی کے مال پر نظر مت رکھو, تم اللہ سے دعا کا یوں مانگو کہ اللہ اس کے لیے اس نعمت کو باقی رکھیے اور مجھے اپنے کرم سے یہ نعمت عطا فرما دیجیے. منع نہیں ہے. کسی کو بریانی کھاتا دیکھتا ہے تو یہ دعا کرے کہ یہ نہیں کہ اللہ اس کی بریانی دے, ایسا نہیں, یہ خیر خواہ نہیں ہے, اللہ اس کو اور دیجئے اور اس کو دیجئے, مجھے بھی دے دیجئے. بلکہ حدیث شریف میں تو آتا ہے کہ جب کوئی بندہ کسی کے لیے دعا کرتا ہے کہ اللہ یہ نعمت اس کو دے دیجئے, تو فرشتے کہتے ہیں والا کہ مسلو, یہ تجھے بھی ملے. اس لیے اگر کوئی چیز چاہیے نا تو دعا کرو گے اللہ میرے بھائی کو وہ مل جائے, تو فرشتے ہم اسے دعا دیں گے, فرشتے ہمیں دعا دیں گے, بتاؤ وہ چیز ملے گی نہیں ملے گی انشاءاللہ. اور اگر مان لو نہیں ملتی, وہ نعمت نہیں بھی ملتی, تو اللہ تعالیٰ نے ایک راستہ اور رکھا کہ بھائی صبر ہے کہ اللہ تعالیٰ کی مرضی اسی میں, وہ چاہتے ہیں کہ نہیں دیں, اس میں ان کی حکمت ہے اور ان کی بہتری ہے ہمارے لیے اسی میں. تو صبر سے بھی اللہ مل رہا ہے, وہ نعمت مل جائے تو شکر کرے گا کہ اللہ آپ کا احسان, میں اس قابل نہیں تھا کہ یہ نعمت آپ مجھے عطا فرماتے, آپ نے عطا فرما دی اور نہیں عطا فرمائی, یا اللہ ضرور میرے لیے کوئی فائدہ ہوگا اس میں کہ آپ نے یہ نعمت مجھ کو نہیں عطا فرمائی. یہ تعلیم موجود ہے میرے پیارے دوستو. ہم لوگ یتیم تھوڑی ہیں کہ جب حالات کیسے آئے یوں ہو وہ ہو تو ہمارے پاس کوئی تعلیم نہیں. الحمدللہ ہر رستہ موجود ہے. لہذا وہ جو باز تھا, اب وہ باز اس کو خود شرمندگی تھی کہ ناخن بھی کٹ گئے, پر بھی کٹ گئے, اڑو نہیں سکتا. اب ادھر بادشاہ جو ہے اس باز کی تلاش میں تھا. لہذا بادشاہ نے ایک دن وہ بڑھیا کے گھر پہ پہنچ گیا تو دیکھا اس کا باز وہاں پر. اب جب باز نے بادشاہ کو دیکھا وہ رونے لگا, بادشاہ بھی اس کی حالت کو دیکھ کر رونے لگا کہ ہائے میرے باز کا کیا حال ہوا. یہی حال مسلمان کا ہے کہ مسلمانوں کی تعداد میں کمی نہیں ہے, لیکن کیا عالم ہے کہ مسلمان ہیں اور شریعت و سنت پر ہم لوگ عمل نہیں کرتے, کیا حال ہوگا. اے مول صاحب رمضان میں نماز پڑھتے ہیں, کبھی کبھی حج و عمرہ بھی کراتے ہیں, دیکھیں اچھی بات ہے ماشاءاللہ, لیکن میرے پیارے دوستو صرف اسلام انہی چیزوں پر اور چند زمانے کے لیے موقوف نہیں ہے. یہ تو وہ دستور محبت ہے, شریعت وہ دستور محبت ہے جو گویا کہ ہر عاشق اس دستور محبت کو اپنے سراخوں پہ رکھتا ہے. اس کا کھانا سنت کے مطابق, اس کا مسجد میں آنا سنت کے مطابق, مسجد سے جانا سنت کے مطابق, بیت الخلاء آنا جانا سنت کے مطابق, اس کی نماز, اس کا روزہ, اس کے تمام معاملات شریعت و سنت کے مطابق. یہ مسلمان کی خوبصورتی ہے, جیسے باز کی خوبصورتی اس کے ناخن اور بال ہیں, مسلمان کی خوبصورتی اس کا شریعت و سنت پر عمل کرنا ہے. لہذا وہ باز رونے لگا, بادشاہ بھی رونے لگا. اب اس باز کی شرمندگی کے یہ عالم, معرومی رحمت اللہ علیہ فرماتے ہیں باز نی مالید پر بردست شاہ, کہ وہ باز شرمندگی اور ندامت سے اپنے پروں کو بادشاہ کے ہاتھوں سے رگڑنے لگا. اور بے زبان میں گفت من کردم گناہ, سبحان اللہ, خاموش اس نے گفتگو کی, خاموشی سے گویا کہ اپنا سر اس کے ہاتھ پر بادشاہ کے رگڑ کر اس بات کا اقرار کیا کہ اے شاہ میں آپ سے دور رہ کر کس جرم کے اندر مبتلا ہو گیا. یہی حال مسلمان کا ہے, اگر اس سے گناہ نافرمانی ہو اللہ تعالیٰ کے حضور میں سر رکھے, اللہ تعالیٰ کے قدموں میں سر رکھ کر اللہ سے معافی مانگے کہ اے میرے شاہ, اے بادشاہوں کو بادشاہت کی بھیک عطا فرمانے والے, میں نے نافرمانی کی آپ سے دور ہو کر, میں شرمندہ ہوں. ندامت اور شرمندگی سے اللہ تعالیٰ کے حضور میں سر جھکا دے کہ میں نے گناہ میں زندگی گزاری, کچھ نہیں ملا. جن چیزوں پر میں ناز کرتا تھا, جس مال پر ناز کرتا تھا, آہ بڑے بڑے مالدار دنیا سے چلے گئے, بادشاہت ختم ہو گئی, کیا عالم ہوا میرے دوستوں. جن حسینوں کے چکر میں گھومے وہی حسین بڈھے ہو گئے. جس مکان کو بڑی محبت سے بنایا, اب مر کے جا رہے ہیں, اس مکان میں قبر بھی نہیں بن سکتی, کیا عالم. لگا میرے پیارے دوستو ہماری خوبصورتی ہے یہ داڑھی, یہ ٹوپی, یہ شلوار ٹخنے سے اوپر, یہ مسجد میں نماز پڑھنا, عورتوں کا برقع سے رہنا، پردہ کرنا، یہ ہماری خوبصورتی ہے، یہ مسلمان کی خوبصورتی ہے، یہ سنت پر عمل کرنا، یہ مسلمان کی زینت اور یہ وقار، اس کی خوبصورتی ہے میرے پیارے دوست. جیسے باز کی خوبصورتی اس کے ناخن اور بالوں پر ہیں، یہ مسلمان کی خوبصورتی ہے. لہذا مسلمانوں، سنت کے خلاف تو کیا عالم ہوگا؟ حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ ایران میں تشریف لے گئے، ایران فتح ہو گیا، بڑے بڑے ایران کے سردار بیٹھے ہوئے تھے. حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ کھانا تناول فرما رہے تھے، ساتھ میں ایران کے سردار، ایک نوالا گر گیا، اٹھا کر کھانے لگے. خادم نے کہا ایسا مت کیجیے، لوگ بہت برا سمجھتے ہیں. کیا فرمایا؟ اترک سنت حبیبی لہا الا الحمقا، ان احمقوں کی وجہ سے اپنے محبوب صلی اللہ تعالی وسلم کی سنتوں کو چھوڑ دوں؟ بیٹھ جاؤ بیٹا، اعلان کرنا پڑے گا کیا؟ یہ ہے. ابھی بتائیے، اس واقعے سے اس صحابی کی عظمت دل میں آ رہی ہے کہ نہیں؟ کہ دیکھو، اس صحابی نے نبی صلی اللہ علیہ وسلم کی محبت میں، وہ بڑے بڑے ایران کے سردار، اس زمانے کے سپر پاور، لیکن ان سے مروب نہیں ہوئے. کیوں؟ کیونکہ اللہ تعالیٰ کی محبت اور نبی صلی اللہ علیہ وسلم کی اتباع کی برکت سے ان کے دل میں اللہ کی عظمت اور نبی کی محبت کے وہ نور تھا، اور وہ جو ہے بلندیاں تھی کہ یہ کیا نظر آئیں گے. جس کے دل میں خالق کی عظمت ہو، مخلوق سے مروب ہوگا. آج ہمارا حال یہی ہے. ذرا کسی نے کہا ارے میاں کیا داڑھی رکھتے ہو، دیکھو تو آج کل داڑھی ٹوپی والوں کو مار رہے ہیں. تو جن کی داڑھی ٹوپی نہیں، کیا وہ نہیں مرتے کیا؟ وہ سب لوگ ہاتھ حیات کیے ہوئے. لہذا اس سے مروب ہو کر، ارے صاحب تم دبئی جا رہے ہو، اگر تم کرتا شلوار میں گئے لوگ کیا بولیں گے؟ کہ وہ ہو، یہ تو پورا ملا آ رہا ہے ملا. لہذا کتنے ایسے لوگ دین سے وابستہ، بزرگوں سے وابستہ، علماء سے وابستہ، تبلیغ سے وابستہ، دبئی جاتے ہیں تو اپنا کرتا شلوار اتار کر پینٹ شرٹ چڑھا لیتے، ٹوپی بھی نہیں پہنتے. یہ جی اور صاحب لوگ کیا بولیں گے؟ واللہ میں آنکھوں دیکھ حال بتاتا ہوں، یہ پتلون پہننے والوں کے بیلٹ جو ہے نا ایئرپورٹ پہ کھل رہے ہوتے ہیں. یہ پتلون پہننے والوں کے جو بیلٹ ہے نا، یہ سب بیلٹ ان کے ایئرپورٹ پہ کھلتے ہیں، ان کے جوتے اترتے ہیں وہاں پہ. نہ یقین ہے کبھی انٹرنیشنل فلائٹ میں غیر ملکی پرواز پر جانا، وہاں دیکھ لینا سارے پتلون کھولنے والے اپنے وہاں بیلٹ اتار رہے ہوتے اور سب لوگ اپنے جوتے اتار رہے ہوتے. صحیح ہے کہ نہیں؟ اور جوتے اتار ہاتھ میں، چیف ایگزیکٹو صاحب وہ جوتے ہاتھ میں لے کر جا رہے ہوتے اور اپنا بیلٹ پتلون سنبھال رہے ہوتے. میں نے ایک آفیسر سے پوچھا، ہاں بھائی کھولوں؟ کہہ رہے نہیں مولانا، پرانے تو اللہ کا شکر ہے غیر ملک میں سفر ہوا، الحمدللہ اسی ٹوپی، اسی اللہ تعالیٰ میرے شیخ کی برکت ہے کہ شلوار ایسے ہی، یہ موزہ چپل ہے پہنے یہی جا رہے، کوئی پوچھنے نہیں. الحمدللہ. ہاں بس پینٹن والی چیز رکھنی پڑتی ہے، جیسے موبائل ہے اور لوہے کی چیز جو ان کی مشین میں آتی ہے وہ نکال کے رکھ دیتے، باقی بیلٹ نہیں کھلتا. الحمدللہ پتا چلا یہ دائمی بیلٹ ہے، ساتھ دینے والا با وفا بیلٹ ہے، اس لیے وہ نہیں بولتا گانڈا خلاص کا. کیونکہ اس کو پتا ہے اگر کرامت کھل گئی تو اندھیرا چھا جائے گا. یہ عزت ہے میرے دوستو، سبحان اللہ. ان پتلون والوں کا تماشا دیکھا، کہ بیلٹے کھول کر اور جوتے ہاتھ میں اٹھا کر چلے جا رہے ہیں. جن کو مسجد میں جوتے اتارتے ہوئے شرم آتی ہے، اللہ والوں کی مجلسوں میں جاتے شرم آتی ہے، ایئرپورٹوں پر جوتے اتار رہے ہوتے ہیں کہ مسجد میں ہم جوتے کیسے اتارے، ہم نہیں جاتے مسجد میں. آخر ذلیل کہیں نہ کہیں ہونا پڑتا ہے نا. اللہ کے لیے اگر ہم اپنے کو مٹا دیں، اس کے بدلے میں عزت ہی عزت ملے. جن لوگوں نے اللہ والوں کے سامنے اپنے کو مٹایا عزتیں ان کو ملی. جس نے تکبر کیا میرے پیارے دوستو نتیجہ یہ ہوا, تکبر کا نتیجہ یہ ہوا کہ جن کی پتلونوں میں پیشاب بھرا ہوا ہے ان کے جوتے اٹھانے پڑے. اس باز نے پھر کہا باز می گفت ایشا پشیما می شمم. اس باز نے پھر اپنی زبان سے پہلے روتے روتے اپنا اس نے سر رگڑا بادشاہ کے ہاتھ پر. ایسے مسلمان کو چاہیے کہ اللہ کے سامنے جھکے کہ اللہ میں شرمندہ ہوں, نادم ہوں, آپ کے چھوڑ کر جن چکروں میں پڑا عزت نہیں ملی. جن کے پیچھے پیچھے گھومتے نا یہی جوتے مارتے. پھر اس سے پھر زبان سے بھی کہے اللہ میرے قصور کو معاف فرما دیجئے. اس باز نے کہا کہ اے شاہ پشیما می شمم, توبہ کردم, اب میں توبہ کرتا ہوں اپنی ان تمام نافرمانیوں سے اور نالائکوں سے. نو مسلمان می شمم, سبحان اللہ, نو مسلمان, اب میں نیا مسلمان یعنی اطاعت اور فرما برداری کا نیا وعدہ کرتا ہوں, نیا معاہدہ کرتا ہوں, نیا ایگریمنٹ کرتا ہوں کہ اللہ میں اب آپ کو ناراض نہیں کروں گا. سبحان اللہ. اس باز نے کہا بادشاہ سے, ایسے ہی مسلمان بھی اللہ سے کہے کہ اللہ میں توبہ کرتا ہوں, توبہ کرتا ہوں, نو مسلمان می شوم, میں توبہ کرتا ہوں اور آپ کی محبت کے رستے کے اندر میں نیا عزم اور نئے حوصلے اور نئے ولولے کے ساتھ آپ کی محبت کے رستے میں آگے بڑھوں گا کسی شیخ کامل کا ہاتھ پکڑ کر تاکہ اے اللہ میں آپ کو حاصل کر لوں اور آپ کو پا جاؤں. معرومی رحمت اللہ علیہ کے فرماتے ہیں, فرماتے ہیں گندا پیر جاہل ای دنیا و نیس, کہ یہ جو دنیا ہے نا یہ اس بڑھیا کی طرح ہے, ہر کے مائل شد بد و خوار و غبیس. جو شخص اس دنیا فانی دنیا پر مائل ہوا اس کے چکر میں پڑا کہ میں عزت لوں, مال لوں, سلطنت لوں, بادشاہت لوں, حسینوں کے چکر میں گھوموں, رومانٹک دنیا کے چکر میں گھوموں, وقتی طور پر مان لو پہلے تو ضروری نہیں ہے کہ اس کی تمام جو مطلوبہ چیزیں اسے مل جائے. ہر آدمی بادشاہ بننا چاہتا ہے, ہر آدمی سردار بننا چاہتا ہے, ایسا تو ہو نہیں سکتا کہ ہر آدمی بادشاہ اور سردار بن جائے. ہر آدمی کو گاڑی بنگلہ مکان وہ چاہتا ہے, ایسا تقسیم یہ ہے اللہ کی کہ ہر آدمی کو گاڑی بنگلہ مکان نہیں ملے گا, ہر آدمی مالدار نہیں ہوگا, ہر آدمی بادشاہ نہیں بنے گا. جس حسین پر لپکنا چاہتا ہے وہ نہیں ملے گی چاہے حلال طریقے سے بھی ہو. صحیح ہے نا جناب, یہ قاعدہ ہے. لہذا معرومی فرماتے ہیں ہر کے مائل شد, جو آدمی ذلیل دنیا پر مرے گا اس بڑھیا کی طرح سے, اس بڑھیا پر جیسے وہ باز مٹا نتیجہ یہ ہوا کہ ذلیل و خوار ہونا پڑا, اسی طرح فرماتے ہیں جو اس دنیا کے چکر میں پڑے گا کہ میں اس کی طلب میں لگے گا اللہ کو چھوڑ کر, فرماتے ہیں انجام یہ ملے گا ذلیل و خوار ہوگا اور احمق اور بیوقوف ہے, غبی ہے یہ شخص. کیوں؟ مان لو کسی آدمی نے 10 منزلہ مکان بنا لیا, شاندار, اس کا مربع رقبہ خوب وسیع ہے, اس کا شاندار مکان ہے, قالین ہے, باغیچہ ہے, ایئر کنڈیشن ہے, ڈیپ فریزر ہے, وال ٹو وال کارپیٹ ہے, شاندار پردے ہیں, نوکروں کی فوج ہے اور موج ہی موج ہے, لیکن انجام کیا ہوگا؟ فرماتے ہیں ہر کے مائل شد بد و خوار و غبیس, انجام اس کا یہ نکلے گا کہ ایک دن جناب قبر میں جا رہے ہوں گے اور اس میں سے کوئی بھی چیز اپنے ساتھ نہ لے جا سکے گا. جتنا مال جمع کیا ساتھ ساتھ بینکوں کے اکاؤنٹ بنا کر رکھے, کریڈٹ کارڈ, اے ٹی ایم کارڈ, یہ تمام چیزیں جمع کی, لیکن اپنا گاڑی بنگلہ مکان سب چیزیں چھوڑ کر اب وہاں سے جا رہے ہیں جناب. اب کہہ رہے ہیں جناب عزرائیل بھائی تھوڑا سا موقع دے دو, 5 منٹ توبہ کر لو, اب موقع نہیں. معرومی آگے نصیحت فرماتے ہیں کہ دیکھو ہر کے جاہل بوت, ہر وہ شخص جاہل ہے, ہم راز باز, جو کہ اسی باز کی طرح سے اس بڑھیا کے باتوں میں آ جائے گا, جو اس دنیا والوں کی باتوں میں آ کر اللہ تعالی کو چھوڑ دے گا. فرماتے ہیں وہ جاہل ہے اور اس کا انجام وہی ہوگا جو اس باز کا ہوا. لہذا یہ دنیا کیا ہے؟ مطلب کے لیے اٹھاتی ہے پھر گرا کے پھینک دیتی ہے, ایسا ہی ہوتا ہے نا جناب. یہ عالم کہ جب مطلب ہوگا یقین رکھے جوانی ہر کوئی پوچھے گا, مال ہر کوئی پوچھے گا, ताकत है कोई पूछेगा, अफसर कुर्सी पर बैठा है पूछेगा, हुस्न व जमाल है लोग लड्डू खिलाएंगे, आइसक्रीम और गुलाब जामुन खिलाएंगे। लेकिन वही लड़के की जब मूछे निकल आती है, वहां रूमी फरमाते हैं देवरा नंगा दस्तफ्ती से हूं, शैतान भी उसकी खैरियत नहीं पूछता। यह आलम है, लदा वो कमाल, हर कमाल रुखसत होगा, लदा उस बेकमाली के अंदर फिर कोई नहीं पूछेगा। ये अल्लाह ताला ही का करम है कि अल्लाह ताला अपने बंदे पर वो शफकत वो मेहरबानी फरमाते हैं कि बेकमाल को भी कंकड़ पत्थर को भी अपने लिए कबूल फरमा लेते हैं। इसलिए मेरे शेख फरमाते हैं, देखो हज़रत फरमाते हैं आशिक बनो माशूक मत बनो, आशिक बनो माशूक मत बनो। क्या मतलब कि एक आदमी जो बेकमाल है, एक आदमी बेकमाल है, गुनाह में डूबा हुआ, कोई उसके अंदर कमाल नहीं, इल्म नहीं, कोई इबादत नहीं, कुछ नहीं, लेकिन अगर अल्लाह ताला की तरफ वो रुजू करेगा, अल्लाह ताला से मुआफी मांगेगा, अल्लाह ताला उसे भी अपना बना लेंगे। और रही बात अपने कमालात पर नाज करेगा यानी माशूक बनेगा, तो मेरे शेख फरमाते हैं कि माशूक के लिए बड़े नापतोल है, माशूक बनने के लिए तो बहुत नापतोल देने पड़ते हैं कि आंखें ऐसी हो, बाल ऐसे हो, होंठ ऐसे हो, शीरी दाहन हो, लवे शीरी रखता हो चाहे खाए ना खाए, कमर ऐसी हो, चाल ऐसी हो, निगाहें ऐसी हो, नीमबाज, बड़े नापतोल है माशूकी में। इसे फरमाया माशूक बनने के चक्कर में ना रहो कि जी हम हमारी शोहरत हो जाए, हम बड़े बन जाएं, इससे क्या फरमाया मिट के रहो, आशिक बनो। क्योंकि हज़रत फरमाते हैं कि लंगड़ा लूला सब आशिक बन सकते हैं, और माशूक बनने के लिए बड़े नापतोल देने पड़ेंगे। इसलिए वो बंदा अगर अपनी इबादत पर नाश करता है लेकिन अल्लाह उससे राजी नहीं है, तो नतीजा क्या होगा, पछताना पड़ेगा। और एक शख्स गुनाहगार है लेकिन अल्लाह से माफी मांगते कि अल्लाह मैंने अपनी जिंदगी गुनाहों में गुजारी, शरीयत के खिलाफ, सुन्नत के खिलाफ, अब मैं आपसे माफी मांगता हूं, आप मुझे अपना बना लीजिए, इस पर अल्लाह का करम हो जाएगा। इसलिए मेरे प्यारे दोस्तों, जिस तरह से बाज की खूबसूरती उसके बाल और नाखून है, उसी तरह से मुसलमान की खूबसूरती इसमें कि वो शरीयत पर और सुन्नत पर अमल करे, इसी में इज्जत है, इसी में वकार है, इसी में कामयाबी है। बाकी जिन चीजों के पीछे हम लोग भागते फिरते हैं, ये माल, ये दुनिया, ये हुस्न, ये रोमांटिक दुनिया, ये इज्जत और जाह, ये सब आर्जी चीजें हैं, मिलना यकीनी नहीं है, मिल जाए तो इसका रहना यकीनी नहीं है, लाजमी ये हमसे छूटेगी। और जो चीज न छूटने वाली है यानी अल्लाह ताला की मोहब्बत और ताल्लुक और अल्लाह ताला की रिजार खुशी का वो नूर, ये छूटने वाला नहीं है, इसकी हासिल करने की फिक्र करें। वाखर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। या अल्लाह अपने करम के सत्ते में हमारी निगाहों से गफलतों का पर्दा चाक फरमा दीजिए, हमारे दिलों से गफलतों को दूर फरमा दीजिए, हमारी अकलों से गफलतों को दूर फरमा दीजिए, अपनी मोहब्बत अता फरमा दीजिए, हमारे गुनाहों को मुआफ फरमा दीजिए। या अल्लाह शर्मिंदगी और नदामत अता फरमा, और शर्मिंदगी और नदामत के साथ तौबा की तौफीक अता फरमा। या अल्लाह हमारी गलाजत और गंदगी को मुआफ फरमा, अपना कुर्ब और ताल्लुक खास अता फरमा। या अल्लाह हमें अपने रस्ते का बाज बना दीजिए, या अल्लाह हमें बाज़ सुल्तान बना दीजिए, या अल्लाह अपनी शरीयत और सुन्नत पर अमल करने वाला बना दीजिए। और या अल्लाह हमारे कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा, अपना फजल खास हम सब पर फरमा। या अल्लाह इनायत और मेहरबानी फरमा, अपनी रहमत खास अता फरमा। या अल्लाह तजल्लियात इलाहिया, मोहब्बत इलाहिया मुतवातिरा मुसलसला वाफिर और बाज़िगा अता फरमा दीजिए। या अल्लाह अपने करम के सदके में हमारे कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा, हम सबको रिस्क हलाल आफियत फरावानी और आसानी के साथ अता फरमा। या अल्लाह हमारे बीमारों को शिफा अता फरमा, हम सबको सेहत जिस्मानी अता फरमा, सेहत रूहानी अता फरमा। मेरे शेख को या अल्लाह तवील उम्र सेहत आफियत खिदमत दीना शरफ कबूलियत के साथ अता फरमा। हजरत की कमजोरी को तवानाइयों से तब्दील फरमा, बीमारी के असाद को अपने क्रम से या अल्लाह शिफा से तब्दील फरमा, और हमारे बुजुर्गान दीन बड़े जो बीमार उनको शिफा अता फरमा। या अल्लाह अपने क्रम से जो हम में से जिसकी जो जायज आ जाता है उसको पूरा फरमा दीजिए। और या अल्लाह ताला हमारे नेक इरादों में हम सबको बामुराद फरमा, और बुरे इरादों में नामुराद फरमा। और हमारे या अल्लाह ऐसे अल्लाह वालों की सोहबत अता फरमा कि जिनकी सोहबतों से अल्लाह हम आपके बाज बन जाए, बाज सुल्तान हम सबको बना दीजिए। और या अल्लाह सलामती ईमान سلامتی آزاد کے ساتھ دنیا میں رکھیے، سلامتی ایمان، سلامتی آزاد کے ساتھ دنیا سے نجائیے. یا اللہ ہمارے ہم سب کی اور ہر مسلمان کی حفاظت فرما، ہمارے علماء، ہمارے دینی مراکز کی حفاظت فرما، یا اللہ ہمارے، یا اللہ دینی خدام کی حفاظت فرما، ایک ایک مسلمان کی حفاظت فرما، اور یا اللہ ہمارے اسلام کی حفاظت فرما، ہمارے ایمان کی حفاظت فرما دیجیے. یا اللہ اپنے کرم کے صدقے میں ہماری خطاؤں کو معاف فرما دیجیے، اور ہماری اعمال کی نحوستوں کو دور فرما دیجیے. اور یا اللہ ہم سب کو نیک، اچھا بنا، اچھے حکمران اپنے کرم سے عطا فرما دیجیے. ربنا تقبل منا انك انت السميع العليم، وصلى الله على النبي الكريم برحمتك يا ارحم الراحمين. اذان ہوگی، اذان